आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। आफ्ना कामहरू अनि व्यस्ततालाई एकातिर राखेर हामीसँग केही समय बिताउने क्रममा यहाँ हुनुहुन्छ। हामी यहाँलाई हाम्रो कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गर्दछौ। हामी साँचो परमेश्वर, तपाईँलाई माया गर्ने परमेश्वर, तपाईँलाई उद्धार गर्न चाहने परमेश्वरका विषयमा जानकारीहरू प्रस्तुत गर्ने क्रममा छौ। श्रोता, यी जानकारीहरू तपाईँको निमित्त अति महत्वपूर्ण पनि हुन सक्दछन्। परमेश्वरको प्रेमले तपाईँको जीवन सञ्चालन गर्न सकेको होस् भन्ने शुभ चाहना सहित हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ। सुरुमा सुनौ यो आत्मिक भजन। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टियो अभिवादन। म तपाईँहरूको आफ्नै आफन्त पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको बीचमा आज पनि उपस्थित भएको छु। श्रोता, आजको वचनलाई प्रस्किनु भन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि प्रार्थना राख्छु। जीवित जिउँदो महान दयालु परमेश्वर, प्रभु यीशु, म धन्यवादी छु यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिष र अवसरहरूको लागि। विशेष गरेर प्रभु, हामी तपाईँको पुत्र प्रभु यीशु ख्रीष्ट र उहाँको प्रेम र बलिदानको लागि धन्यवादी छु। यो रेडियो कार्यक्रमलाई हामीले तपाईँको राज्य महिमा प्रचारको खातिर तपाईँको हातमा राख्दछौँ। यसलाई तपाईँले यो देश र सारा संसारमा फैलाउनुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, आजको प्रस्तुतिको शीर्षक छ सम्पन्नता र त्यसले ल्याउने खतराहरू। कुनै कुराको विकास यदि अचानक हुन्छ भने त्यसलाई अस्वाभाविक मानिन्छ। राजा सोलोमनले यो कुरा बुझेको हुनुपर्छ, जसलाई पवित्र धर्मशास्त्र बाइबलको हितोपदेश 28 अध्यायको 20 पदमा यसरी लेखिएको पाइन्छ, विश्वसनीय मानिसले बेसरी आशिष पाउनेछ, तर धनी हुनलाई व्यग्र बन्नेहरू दण्ड बिना रहने छैन। श्रोता, क्षणिक रूपमा अड्कलबाजी र अनुमानमा आफूलाई हिँडाउने मानिसहरू खतरामा खेलिरहेका हुन्छन्। यो कुरो तपाईँ हामीले कहिले पनि बोल्नु हुँदैन। उनीहरू आफूले आफैलाई परीक्षाहरू, असफलताहरू र समस्याहरूमा घचेट्छन् र त्यसपछि उनीहरू धेरै अनि धेरै साधन र स्रोतहरूलाई प्राप्त गर्ने इच्छातर्फ बढ्दै जान्छन् र त्यो प्राप्तिको क्रममा उनीहरू असफल हुन्छन्। तब उनीहरूमा अशान्ति, चिन्ता र फिक्रीले गाँच्दै जान्छ। एउटा कथा छ श्रोता, अमेरिकाको एउटा राज्यमा कुनै समय एउटा ठुलो भूकम्प गयो र त्यो ठाउँमा भूकम्पको कारणले सारा घरहरू भत्किए, कयौँ मानिसहरू मरे। तर एउटा मानिसले त्यो त्रासदीपूर्ण अवस्थामा अस्वाभाविक अवसरहरू देख्छ। उसले ठुलो खाली जमिन भाडामा लिन्छ र अर्को कुनै ठुलो सहरमा गएर घरहरू निर्माण गर्नको लागि चाहिने सामग्रीहरू ल्याएर थुपार्छ। त्यो सहरमा भूकम्पको कारण धेरै घरहरू भत्किएका हुन्छन् र तिनीहरूको निर्माण, पुननिर्माण र मर्मत गर्नुपर्ने हुन्छ र घर निर्माणको लागि चाहिने सामग्रीको ठुलो माग हुन्छ। त्यो व्यक्तिले आफ्नो सामान दोब्बर वा तेब्बर मूल्यमा त्यहाँका पीडित मानिसहरूलाई बेच्छ र ऊ छिट्टै धेरै धनी मानिस हुन्छ र आफूले आफू बुढो भएपछि त्यही आफूले कमाएको पैसाको ब्याजद्वारा आफ्नो जीवन शान्तिपूर्वक बिताउने चाहनामा आफ्नो जीवन ऊ व्यतीत गरिरहेको हुन्छ। उसले आफ्नो व्यक्तिगत स्वार्थको खातिर ती अभागी मानिसहरू जसका सम्पूर्ण कुराहरू भूकम्पले उजाडिदियो, कहिले त आफ्नो जीवनभरको रगत र पसिनाको मेहनत मात्रै नभई सबै आफन्तहरूलाई गुमाउनु पनि परेको थियो। तर त्यो मानिस आफूले गरेको कर्तु छ त्यो कर्तुको विषयमा सोच्न बाध्य हुन्छ, ऊ आफैमा छटपटिन्छ र आफूले गरेको काम उसको दिमागमा घुमिरहन्छ र तब उसँग सबै कुरा छ संसारमा चाहिने र प्रशस्त सम्पत्ति छ र त्यसको ब्याजले ऊ शान्तिपूर्वक आफ्नो बाँकी जीवन व्यतीत गर्न चाहन्छ र गर्न चाहिँ हुन्छ। तर अब ऊ नखान सक्छ, नसुत्न सक्छ र छिटै ऊ संसारबाट बिदा लिन्छ भने भनिएको छ। आज त्यो अवस्था तपाईँ हामीले पनि देखेका छौँ, हाम्रै वरिपरि बस्ने मान्छेहरू, हाम्रै आफन्तहरूको पनि होइन र कुनै कुराको नाफा भनेको स्वाभाविक प्रक्रियाद्वारा कुनै व्यक्तिले इमान्दारपूर्वक गरेको मेहनतद्वारा प्राप्त गर्दछ भने त्यो राम्रो हो र त्यसलाई परमेश्वरले आशिष पनि दिनुहुन्छ र त्यही परमेश्वरको इच्छा हो। तर कसैले कुनै पनि कुरा स्वाभाविक रूपमा हासिल नगरी छिट्टै प्राप्त गरेको छ भने त्यो लामो समयसम्म टिक्दैन र त्यसले राम्रो नतिजा पनि दिँदैन। एउटा मानिस जो एक स्टक मार्केटको व्यवसायमा सफल मानिन्छ, स्टक मार्केट व्यवसाय भनेको एक किसिमको वैधानिक जुवा भन्दा हुन्छ जस्तो मलाई लाग्छ। हाम्रो देशमा पनि यो बिस्तारी बामी सर्दै गरेको मैले देखेको छु। उसले आफ्नो 19 वर्षीय छोरालाई पनि आफ्नो व्यवसायमा लगाउँछ। त्यो छोरो जो स्कुलमा पढ्दै हुन्छ उसले एक वर्षमा $60,000 कमाउँछ। अब यो प्रश्न तपाईँ हामी सबैलाई, अब के यो केटा कहिले आफ्नो स्वाभाविक मेहनतमा सन्तुष्ट हुन्छ त? यो प्रश्न तपाईँ हामी सबैको लागि, तपाईँ हामी जस्ता जसका नानीहरू र छोराछोरीहरू छन् तिनलाई हामीले परिश्रम गरी कुनै कुरा पनि कुराहरू आर्जन गर्ने कुरालाई उदाहरणको रूपमा कसरी सिकाउने? यो सबभन्दा ठुलो एउटा प्रश्न छ आजको यो युगमा बाँचेका बसेका हामी बुवा आमाहरूलाई इमानदारी पूर्वक परिश्रम गर्ने ज्ञानलाई सिकाउनुको सट्टा उक्त धनी बाबुले आफ्नो छोराको हृदयमा कुनै परिश्रम बिना धेरै कमाउने कुराको बिउ रोपिदिन्छ र भविष्यमा गएर उक्त कुरा उसको लागि घातक पनि हुन सक्छ। परमेश्वरले भन्नुभयो मानिसलाई छ दिनसम्म परिश्रम गर, अर्थात् यसको अर्थ हामी मानिसले परिश्रम गर्नुपर्छ हाम्रो शक्तिलाई उत्पादक मूलक क्षेत्रमा मानिसहरूको सेवाको खातिर लगाउनुपर्छ। त्यही परमेश्वरको इच्छा हो। परमेश्वरले हामीलाई कहिले पनि भन्नु भएन कि तिमीले काम नगर भनेर। श्रोता साथी, यदि तपाईँ हामी छिट्टै धनी हुने दौडमा छौँ भने होस् गरौँ। केही दिन अगाडि एउटा पसलमा दुईजना मानिसहरू वार्तालाप गरिरहेका हुन्छन्। म र मेरी श्रीमती केही कुरा किन्दै हुन्छौँ। मेरो कान्ति व्यक्तिहरूको वार्तालापतर्फ तानिन्छ। म अडिन्छु र सुन्छु उनीहरू के को विषयमा कुरा गरिरहेका छन्। सन्दर्भ यस्तो हुन्छ श्रोता, नेपालको पूर्वी जिल्ला झापामा एउटा फाइनेन्स कम्पनी हुन्छ। त्यो कम्पनीमा पैसा राख्दा धेरै ब्याज पाउने लोभले धेरै मानिसहरूले आफ्नो जीवनभरको सम्पूर्ण कमाई त्यहाँ राखेका हुन्छन्। त्यही मध्ये एकजना महिलाको कथा छ यहाँ, जसले आफ्नो सम्पूर्ण जीवन अर्थात् 58 वर्षको उमेरसम्म सरकारी सेवामा बिताइन् र अवकाश लिन्छन्। उनले आफूले पाएको सुविधा, सञ्चय कोष, औषधि खर्च जे जति थियो त्यो रकम उक्त फाइनेन्समा राम्रो ब्याज आउने आशा वा लालसाले राख्छिन्। आफ्नो श्रीमानलाई पनि थाहा नथियो। तर अचानक त्यो फाइनेन्स बन्द हुन्छ, त्यहाँका सञ्चालकहरू बेपत्ता हुन्छन्। अब ती महिला आफूले जीवनभरि रगत र पसिना बगाएर आर्जन गरेको आफ्नै सम्पत्ति प्राप्त गर्न प्रत्येक बिहान घरबाट निस्किन्छन्, अड्डा अदालत जान्छन्, पुलिस कामा जान्छन्, कहाँ कहाँ जान्छन्, र न उनलाई खाने ठेगान छ, न सुत्ने, न आराम गर्ने, न उनको मनमा चैन नै छ, न त श्रीमान नै खुसी छन्। ती महिला अर्ध पागल भएर आफ्नो बाँकी जीवन आफ्नै पैसा पाइन्छ कि भन्ने झिनो आशा साथ मृत्युलाई पर्खिरहेकी छ। यी महिला त एउटा पात्र मात्र हुन् जो थोरै समयमा धेरै प्राप्त गर्ने अस्वाभाविक यात्रामा दौडिरहेका मान्छेहरूको भिडमा। श्रोता साथी, कडा परिश्रमद्वारा प्राप्त गर्ने आर्जन वा पैसाले मानिसको जीवनको एक भागको प्रतिनिधित्व गर्दछ। अर्थात् जब तपाईँ र मैले केही कुरा आर्जन गर्छौँ, त्यो आर्जन गर्नको लागि हामीले आफ्नो जीवन तन मन त्यहाँ लगाएका हुन्छौँ, शक्तिलाई लगाएका हुन्छौँ। त्यसकारण त्यसले हामीले आर्जन गरेको कुराले हाम्रो जीवनको भागको जीवनलाई प्रतिनिधित्व गर्छ। जब तपाईँ र मैले आफ्नो जीवन लगाएर कडा परिश्रम साथ कुनै कुरा आर्जन गर्छौँ भने त्यसलाई कुनै पनि नराम्रो काममा हामी खर्च गर्न चाहँदैनौँ र त्यसलाई हामी सञ्चित गर्न चाहन्छौँ र परमेश्वरको इच्छा पनि त्यही। आज धेरै मान्छेले अस्वाभाविक रूपमा धन सम्पत्ति आर्जन गरेका छन्। त्यो उनीहरूले आर्जन गरेको धन सम्पत्तिमा उनीहरूको कुनै भूमिका नै हुँदैन, तर ती व्यक्तिहरूले त्यो त्यसै प्राप्त गरेको क्षणिक रूपमा प्राप्त गरेको त्यो धन सम्पत्तिलाई विभिन्न कुराहरूमा खर्च गरेर उडाएको पनि हामी देख्छौँ। जस्तो तास खेल्ने, जुवा खेल्ने, जाँड रक्सी किन्ने, खाने नराम्रा कुराहरू गर्ने। आज कति मानिसहरू नराम्रो व्यवहारमा लागेका छन्, बानीमा लागेका छन् र त्यही आफ्नो नराम्रो बानी व्यवहारको कारणले मानिसहरूले आफ्नो सम्पत्तिहरूलाई क्षणभरमा उडाएका छन् र पछि जीवनभरि पछुताउँदै बाँचेका छन्। के तपाईँले देख्नु भएको छ श्रोता? हामी जबसम्म यो संसारमा छौँ हामीले बाँच्नुपर्छ। हामीलाई खानको लागि भोजन, बस्नको लागि बास, लाउनको लागि लत्ता कपडा र औषधि उपचारको लागि रुपियाँ पैसा, आफ्ना सन्तानलाई शिक्षा दीक्षा दिनको लागि रुपियाँ पैसा चाहिन्छ। र त्यो क्रममा परमेश्वरले तपाईँ हामी सबैलाई बाटाहरू देखाइदिनु भएको छ, हामीलाई क्षमता र योग्यता दिनुभएको छ, र ती कुराहरूलाई हाम्रा क्षमता र योग्यताहरूलाई हामी बाँच्ने क्रममा, हामीलाई चाहिने साधन स्रोत जुटाउने क्रममा हामीले परमेश्वरको इच्छा अनुसार स्वाभाविक रूपमा कडा र मेहनत र परिश्रम गरेर आर्जन गर्नुपर्छ। त्यसबाट मात्र तपाईँ हामीले सन्तुष्टि पाउन सक्छौँ। आमेन।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप, आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120, र अर्को 98183595555, 98183595555।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन, जय मसीह। म तपाईँहरूको साथी उमेश यमन थापा आज फेरि नयाँ प्रस्तुति साथ तपाईँहरूको रेडियो सेट सामु उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आज हामी पवित्र आत्माको विषयमा केन्द्रित रहेर केही जानकारी हासिल गर्नेछौ। बाइबललाई हाम्रो प्रमुख केन्द्रबिन्दु बनाएर पवित्र आत्मा मृत्युबाट उठेर जब यसु स्वर्ग जानुभयो, तब यस संसारमा पृथ्वीमा आफ्नो स्थानमा रहनको लागि पवित्र आत्मालाई उहाँले पठाउनु भयो। योहन्नाको पुस्तक 14:16 पद अनुसार, म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता दिनुहुनेछ, सत्यका आत्मा जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने त्यसले न त देख्छ न त चिन्छ, तिमीहरू त उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसित रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ भनेर योहन्नाको पुस्तक 14:16 पदले भन्दछ। यो परमेश्वरले हाम्रो लागि गर्नुभएको एउटा महान प्रतिज्ञा हो। परमेश्वरले भन्नुभएको छ कि म गएपछि पनि तिमीहरूको निम्ति अर्को शान्तिदाता पठाइदिनेछु भनेर। परमेश्वरले कहिले पनि हामीलाई एक्लै छाड्न चाहनु भएन। उहाँ जहिले पनि हाम्रो लागि चिन्तित हुनुहुन्छ र हाम्रो भलो होस् भन्ने चाहनुहुन्छ। अब के हामी पवित्र आत्मालाई, जो परमेश्वरको प्रतिनिधि हुनुहुन्छ, के हामी उहाँलाई देख्न सक्छौँ त? हामी देख्न सक्दैनौँ। बतास जता इच्छा गर्छ बहन्छ, तिमी त्यसको आवाज सुन्छौ, तर कताबाट आउँछ कता जान्छ त्यो जान्दैन, र आत्माबाट जन्मेको हरेक त्यस्तै हुन्छ। हामी उहाँलाई देख्न सक्दैनौँ भनेर योहन्नाको पुस्तक 3:8 पदले भन्दछ। परमेश्वरको आत्मा स्वयं तिमीहरूमा बास गर्नुहुन्छ भने त तिमीहरू शरीरमा होइन तर आत्मामा हुन्छौ भने रोमीको पुस्तक 8:9 पदले भन्दछ। यस्तो स्वर्गीय प्राणी जो एक समयमा जहाँ कहीँ हुन सक्नुहुन्छ, ऊ आफूलाई यीशुको मानिसहरूसँग आत्मामा सम्बन्धित गराउनुहुन्छ। शारीरिक रूपमा उपस्थित नभए पनि उहाँ सबै ठाउँमा हुनुहुन्छ, सबै ठाउँमा जहाँ तपाईँ सोच्नुहोस्। पवित्र आत्मा हामीमा रहेर हामीभित्र उहाँले सबै सत्यमा हामीहरूलाई बाटो देखाउनुहुनेछ। हामीले के गर्नुपर्ने हो सो हामीलाई गर्न लगाउनुहुनेछ। यदि हामी ईश्वरका सन्तान बन्न चाहन्छौँ भने हाम्रो अगुवाई परमेश्वरको आत्मा अर्थात् पवित्र आत्माले गर्नुपर्दछ। जतिजनालाई परमेश्वरका आत्माले डोहोर्याएका हुन्छन् तिनीहरू नै परमेश्वरका छोराहरू हुन् भने रोमीको पुस्तक 8:14 पदले भन्दछ। हामी आत्माद्वारा अगुवाई गरिरहेका छौँ, डोहोर्याएका छौँ। यसको प्रमाण को लागि हामी दिलमा पवित्र आत्माको फल हुनुपर्छ, जुन चाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वासता, नम्रता, संयम हुन भनी गलातीको पुस्तक 5:22-23 पदले भन्छन्। यी सबै पवित्र आत्माका फलहरू हुन्। यदि हामीले पवित्र आत्मालाई शोकित गर्यौँ अथवा दुखित तुल्यायौँ भने अनन्त जीवनको लागि भागीदार कदापि हुन सक्दैनौँ। परमेश्वरको पवित्र आत्माले उद्धारको दिनको निम्ति हामीहरू छाप लगाएका छौँ भनेर एफिसीको पुस्तक 4:30 पदमा लेखिएको छ। अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहनु हुँदैन। त्यसो गर्नु भनेको पवित्र आत्मालाई शोकित गर्नु हो। यदि हामीले पश्चाताप गरेर हामी हरेकले पाप मोचनको निम्ति येशु ख्रिस्टको नाउँमा बप्तिस्मा लियौँ भने हामीहरूले पवित्र आत्माको वरदान पाउनेछौँ। यसरी हामी निश्चय गर्न सक्छौँ कि हामीले पवित्र आत्मालाई दुखित गरेर भगाएनौँ भनेर। प्रेरितको पुस्तक 2:38 पदले भन्दछ, हामी हरेकले पश्चाताप गरी येशु ख्रिस्टको नाउँमा बप्तिस्मा लिनु आवश्यक छ र हामी प्रभु येशु ख्रिस्टमा नयाँ भएर जन्मिनु पनि आवश्यक छ। श्रोता मित्रहरू, ईश्वरको तेस्रो व्यक्ति अथवा पवित्र आत्मा रहस्यमय रूपबाट जसलाई हामी पूरा रूपमा सम्झिन सक्दैनौँ, एकै समयमा जहाँ तै उपस्थित हुन सक्नुहुन्छ र साथसाथै हाम्रो हृदयमा रहेर हाम्रो विचार र काममा हाम्रो अगुवाई गर्न सक्नुहुन्छ। यसकारण यस संसारमा पवित्र आत्मा मसीहको प्रतिनिधि हो। हामीलाई शान्ति दिनुहुन्छ, सार साँचोका कुराहरू सिकाउनुहुन्छ, बाइबललाई सम्झनामा सहायता गर्नुहुन्छ, पापको जानकारी दिनुहुन्छ, ख्रिस्टले हाम्रो मुक्तिदाता हुनुहुन्छ भने भन्नुहुन्छ र हामीले कसरी ख्रिस्टियन जीवन बिताउने भनेर पनि सिकाउनुहुन्छ। उहाँको सहायताबाट हामी पापमाथि विजय हासिल गर्न सक्छौँ र यही हो जसले अनन्त जीवनसम्म हाम्रो अगुवाई गर्दछ। उसैद्वारा परमेश्वर हाम्रो साथ आफ्नो सारा कार्यक्रम गर्नुहुन्छ। तर यदि हामी पाप गरिरह्यौँ र पश्चाताप गरेनौँ त केही समयपछि हाम्रो यस्तो दशा हुन्छ कि हामी हाम्रो हृदयमा ईश्वरको आत्माको कामलाई शैतानको काम सम्झिन थाल्छौँ। तब ऊ हाम्रो लागि अरू केही गर्न सक्दैन र सदाको निम्ति हामीलाई छोडिदिन्छ। पवित्र आत्मा आत्मालाई शोकित गर्नेको क्षमादान कहिले पनि हुँदैन र हामी अनन्त जीवनबाट वञ्चित रहिरहनेछौँ। श्रोता मित्रहरू, पवित्र आत्माको बारेमा आज हामीले केही जानकारी हासिल गर्यौँ। फेरि नयाँ प्रस्तुतिको साथ उपस्थित हुने बाचासहित म तपाईँहरूको साथी तपाईँहरू माझबाट बिदा माग्दछु। परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्।
समझ तिमी यो संसारमा एकुलो बेसहारा छु भने नरुनु तिमी एक्लै अन्धारमा तिम्रो भाग्यलाई सम्झी सम्झी
आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 20002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165100120, 98165100120, र अर्को 98185555, 98185555। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।